ہم نے حضرت بشیر کی داستان سنی سنی نہ داستان سنی. اب اللہ کو حاضر ناظر رکھ کر سوچو, حضرت بشیر کی داستان ہم نے سنی, باپ کے اوپر کیا گزری ہوگی, حضرت عقبہ پر کیا گزری ہوگی. میرے دوستو جب حضرت عقبہ میدان میں ہوں گے, اندازہ لگاؤ جب میدان میں ہوں گے, ان پر جب تلوار کے حملے ہوتے ہوں گے, ان پر جب تیر مارا جاتا ہوگا, ان کے جب بدن کے ٹکڑے کیے جاتے ہوں گے, سچ بتاؤ کیا ان کو اپنا بیٹا یاد نہیں آتا ہوگا؟ ان کو یہ یاد نہیں آتا ہوگا کہ میں یہاں شہید ہو جاؤں گا تو میرے بیٹے کو وہاں کھانا کون کھلائے گا, میں یہاں شہید ہو جاؤں گا تو میرے بیٹے کے کپڑے کا کیا معاملہ ہوگا, میں شہید ہو جاؤں گا تو میرے بیٹے کے جوانی کا معاملہ کیا ہوگا. ابھی تو میرا بیٹا 8 سال کا پھول ہے, وہ گھر میں اکیلا ہو جائے گا, نہ ماں کا سایہ ملے گا نہ باپ کا سایہ ملے گا. حضرت عقبہ آپ اندازہ لگاؤ, بیٹا باپ سے بہت محبت کرتا ہے, لیکن یہ دنیا کا دستور ہے کہ باپ بیٹے سے زیادہ محبت کرتا ہے. ہر بیٹا باپ سے محبت کرتا ہے, لیکن میرے پیاروں کبھی باپ بن کے دیکھو, اندازہ ہوگا کہ باپ ہم سے بہت محبت کرتا. وہ الگ بات ہے کہ باپ گھستے بھی ہوتا ہے, وہ الگ بات ہے کہ کبھی باپ آنکھ نکال کر بھی دیکھتا ہے, وہ الگ بات ہے کہ باپ کبھی ڈانٹتا بھی ہے, لیکن بیٹا جتنی محبت تو کرتا اس سے کئی گنا زیادہ تیرا باپ تجھ سے محبت کرتا ہے. یہ باپ محبت کرتا تو آپ کو بیٹے کی داستان تو مل گئی کہ حضرت بشیر روئے, لیکن وہ باپ کے دل پر کیا گزرتی ہوگی جب ان کے سینے پر زخم لگتے ہوں گے. اللہ کی قسم وہ تلوار کا زخم اتنا بھاری نہیں ہوگا, وہ تیر کا زخم اتنا بھاری نہیں ہوگا, وہ نیزے کا زخم اتنا بھاری نہیں ہوگا, جتنا بھاری زخم یہ ہوگا کہ میرا بیٹا زندگی کیسے گزارے گا. میرے دوستو اسی لیے کہتے ہیں نا باپ اور بیٹے میں بڑا فرق ہے, اور یہ فرق آپ دیکھو ہاسپٹلوں میں ملتا ہے. کسی کا بڈھا باپ بیمار ہوئے آئی سی یو روم میں ہوئے, بیٹا باہر کھڑا ہے, جوان بیٹا ہے 25-30 سال کا, ہاں 35 سال کا, باپ آئی سی یو روم میں تڑپ رہا ہے اندر. آپ نے دیکھا ہوگا جب ملنے والے آتے ہیں نا, ابا کیسے, اب وہ بھی کیا کہتا معلوم, ابھی طبیعت ابا کی برابر نہیں ہے, اور ڈاکٹروں نے بھی مطلب کوئی خاص جواب نہیں دیا, دعا کرو اللہ آسانی سے روح نکال لے وے. ہاں دعا کرو اللہ آسانی سے روح نکال لے وے. ہاں اور میرے دوستو جب بیٹا آئی سی یو روم میں ہے اور بوڑھا باپ باہر کھڑا ہوا ہے, بیٹا آئی سی یو روم میں تڑپ رہا ہے, بوڑھا باپ باہر کھڑا ہوا, کوئی آ کر پوچھتا تمہارا بیٹا کیسا ہے, میرے دوستو وہ باپ کو آپ نے دیکھا ہوگا ایک جملہ کہتا ہے اے اللہ یہ بوڑھا آدمی ہے, جتنا دیکھنا تھا دیکھ لیا, اب میری عمر جو باقی ہے وہ بھی میرے بیٹے کو دے دے. یہ باپ باہر دعا مانگتا ہے کہ میری عمر میرے بیٹے کو دے دے, اور بیٹا دعا مانگتا ہے کہ میرے ابا کی روح کو آسانی سے نکال دے. میرے دوستو یہ تو میں نے ایک بات آئی تو بات بتا دی آپ کو, مجھے جس بات پر آپ کو لے جانا ہے وہ بات یہ میرے دوستو کہ ایمان ہمارے گھر میں جو قرآن آیا بہت محنتوں کے بعد آیا ہے بھائی, بہت محنتوں کے بعد قرآن آیا, بولو نا محنتوں کے بعد آیا کہ نہیں آیا. میرے دوستو یہ قرآن جو ہمارے سامنے ہے, کبھی آپ اس کو محبت کے ساتھ دیکھو تو آپ کو پتا چلے گا کہ یہ قرآن کے پیچھے حضرت بشیر کے آنسو چھپے ہوئے ہیں, یہ قرآن کے پیچھے وہ حضرت عقبہ کا دنیا سے جانا چھپا ہوا ہے, یہ قرآن کے پیچھے نہ جانے لوگوں کی کتنی بڑی بڑی قربانیاں چھپی ہوئی ہیں, تب جا کر یہ قرآن ہمارے گھر میں آیا. میرے دوستو برا نہیں ماننا, تب جا کر یہ قرآن ہمارے گھر میں آیا, بلکہ اگر کہنا ہو تو میرے دوستو کہہ دو یہ قرآن وہ قرآن ہے جس کے پیچھے اگر آپ غور سے دیکھو تو نبی کی لاڈلی بیٹی فاطمہ کے آنسو چھپے ہوئے ہیں. یہ قرآن وہ قرآن ہے, یہ قرآن وہ قرآن ہے جس کے پیچھے ہمارے نبی کا مبارک لہو چھپا ہوا ہے, یہ قرآن وہ قرآن ہے جس کے پیچھے ہمارے نبی کے پیٹ پر بندے ہوئے پتھر چھپے ہوئے ہیں. بڑے بڑے دکھوں کے بعد, بڑی تکلیفوں کے بعد, بڑے مجاہدے کے بعد, بڑے مشقتوں کے بعد یہ قرآن ہمارے گھر میں آیا, لیکن افسوس اس بات کا ہے, ہم آگے پیچھے نہ جاویں, افسوس اس بات کا ہے آج کے بارے میں پوچھو کہ میرے کس بھائی نے قرآن پڑھا. میں پیچھے بھی نہیں جاتا آگے بھی نہیں, آج آج تو بھولے نہیں نا, آج فجر سے لے کر اب تک کس نے قرآن پڑھا اور کتنا پڑھا, بولو نا. آفس پر گیا, بولو گیا, ہاں یا نہیں گیا, افطاری میں چائے پیا, کیوں سر بہت دکھتا ہے, سر بہت دکھتا, افطاری میں جب تک میرے کو چائے نہیں ملے گا وہاں تک میرے کو چین اور سکون نہیں ملتا. میرے دوستو ایسا اپنی زبان سے کیوں نہیں بولتا کہ جب تک میں قرآن نہیں پڑھتا وہاں تک مجھے چین اور سکون نہیں ملتا. میرے دوستو یہ کون سا ایمان ہے, مجھے جواب دو نا, یہ کون سا ایمان ہے, یہ کون سا ایمان ہے میرا اور آپ کا, کون سا ایمان ہے کہ رمضان کا مہینہ گزر جائے اور ہمارا ایک قرآن ختم نہ ہو. ایک اللہ کے ولی گزرے جن کا نام ہے حضرت حبیب آجمی, ساتھ میں بولنا کیا نام ہے, آپ کو دیر تو نہیں ہو رہی نا. ایک اللہ کے ولی گزرے جن کا نام ہے حضرت حبیب آجمی رحمت اللہ علیہ. سننا حضرت حبیب آجمی رحمت اللہ علیہ آخری گھڑی ہے, روئے جا رہے ان کی جوان بیٹی گھر میں ہے, پتا چلا کہ میرے ابا رو رہے, آخری گھڑی آ گئی میرے ابا رو رہے. اچھا وہ بیٹی بھی اللہ کی ولیا ہے, آخر کہتی یا ابتی لمتم کی, وہ بیٹی آ کر کہتی ابا رونا کس بات کا, ارے اللہ کے پاس جا رہے ہو اس میں رونا کس بات کا, ارے اللہ کا ولی اللہ کے پاس جانے کے لیے تڑپا کرتا ہے, تم اللہ کے پاس جا رہے ہو اس میں رونا کس بات کا. وہ بیٹی کہہ رہی حضرت حبیب آجمی نے کیا جواب دیا, اے میری بیٹی آج تیرے باپ کا فیصلہ سن لے, موت کا مجھے ڈر نہیں لیکن ڈر اس بات کا ہے کہ اللہ کو قیامت میں منہ کیا بتاؤں گا. کون کہہ رہے ہیں؟ حضرت حبیب. اور حضرت حبیب آجمی نے اس کے بعد جو جملہ کہا, کہنے میں اور پڑھنے میں بہت آسان ہے لیکن میرے دوستو اس کے اندر جو ترجمہ ہے, کیا فرمایا حضرت حبیب آجمی رحمت اللہ علیہ نے؟ فرمایا میری بیٹی موت کا ڈر نہیں, ڈر اس بات کا ہے کہ قیامت میں تیرا باپ اپنا چہرہ اللہ کو کیسے بتائے گا. اور پھر حضرت حبیب آجمی نے کہا بیٹی سن لے, السفر طویل وزاد قلیل ولحد عمیق وصراط دقیق وميزان عدیل. باپ کے جملے دل کو ہلا دیتے. کیا کہا بیٹا؟ او بیٹی ڈر اس کا نہیں کہ موت آئی, ڈر اس کا ہے کہ تیرا باپ قیامت میں اللہ کو منہ کیا بتائے گا. اس لیے کہ تیرے ابا کو جو سفر کرنا ہے بہت لمبا سفر ہے, تیرے ابا کو جو سفر کرنا ہے بہت لمبا سفر ہے. سفر طویل وزاد قلیل, اور تیرے ابا کے پاس عمل بہت کم ہے, تیرے ابا کے پاس عمل بہت کم ہے. ولاد العمی, سوچو یہ ہمارے ساتھ بھی یہی معاملہ میرے دوستو, ہمیں بھی آخرت کا سفر کرنا بہت لمبا ہے. ولاد القلیل, حضرت حبیب آجمی نے کہا بیٹی عمل بہت کم ہے. ولاد العمی, قبر بہت گہری ہوگی, قبر بہت گہری ہوگی. وہ صراط دقیق, اور پل صراط بہت باریک ہوگی. وہ میزان عادل, اور اللہ کے ہاتھ میں جو ترازو ہوگا وہ بہت بڑا انصاف کرے گا. سننا یہ کہا, اور پھر بیٹی کو کہا بیٹی دیکھ میں کلمہ پڑھتا ہوں, تو گواہ بن جا کہ تیرا باپ ایمان کی حالت میں دنیا سے چلا گیا. بیٹی کے سامنے کلمہ پڑھا لا الہ الا اللہ محمد رسول اللہ, اور حضرت حبیب آجمی کی آنکھ بند ہو گئی. حضرت حبیب آجمی کی آنکھ بند ہو گئی, بیٹی نے اپنے باپ کو اپنے سامنے مرتا ہوا دیکھا, بیٹی نے اپنا چہرہ ابا کے چہرے پر رکھا, اور بیٹی نے کہا ابا یہ کیسے تم نے کہا کہ تمہارے پاس عمل کم ہے, جبکہ مجھے معلوم ہے گھر کے ایک کونے میں بیٹھ کر آپ نے 18,000 قرآن کریم کو ختم کیا ہے. وہ بیٹی کہتی ہے کہ ابا گھر کے کونے میں بیٹھ کر آپ نے 18,000 قرآن کو ختم کیا. ارے میرے دوستو وہ اللہ کا ولی ہے جو 18,000 قرآن گھر کے ایک کونے میں بیٹھ کے ختم کرتا, اور کہتا کہ میں قیامت میں اللہ کو منہ کیسے بتاؤں گا. میرے دوستو پیرانے پیر, بولو 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 ساتھ میں بولو, پیرانے پیر شیخ عبد القادر جیلانی رحمت اللہ علیہ. بتا دوں بات, بتا دوں میرے دوستو, بتا دوں, فیصلہ کرنے والے ہو تو بتاؤں. سننے جیسی بات ہے, میں ایک اور اللہ کے ولی کا نام لے رہا ہوں آپ کے سامنے, شیخ سعدی. نام سنا؟ شیخ سعدی. شیخ سعدی فرماتے ہیں مکہ میں فجر کی نماز پڑھا, مکہ گئے شیخ سعدی رحمت اللہ علیہ. کون سی نماز؟ فجر کی نماز. شیخ سعدی رحمت اللہ علیہ فرماتے فجر کی نماز پڑھ کے جب میں سلام پھیرا تو میں نے دیکھا کہ ایک بوڑھا آدمی, سفید داڑھی والا بوڑھا آدمی, وہ کعبے کے ساتھ لپٹا ہوا ہے اور ایسا روتا ہے, ایسا رو رہا. شیخ سعدی فرماتے فجر کی نماز تو انہوں نے بھی پڑھی, فجر کی نماز میں نے پڑھی, لیکن وہ فجر کی نماز کے ساتھ کعبے کی دیوار سے لپٹ گئے. معلوم ہے نا کعبے میں ایک جگہ ہے جس کا نام ہے ملتزم. کیا نام ہے؟ ملتزم. کہتے ہیں بس حاجی لوگ اس سے چمٹ کر لپٹتے. شیخ سعدی کہتے بہت سارے حاجی لوگ چمٹ کے لپٹتے, لیکن میں نے بوڑھے میاں کو دیکھا, سفید سفید داڑھی ہو گئی, چہرے سفید سفید چہرہ, یعنی خوبصورت چہرہ اور سفید داڑھی, اور وہ ملتزم کو چمٹ کے رو رہے. شیخ سعدی فرماتے میں نے سوچا یہ بوڑھا کیسا اللہ سے مانگتا, کیسا رو رہا. خیر شیخ سعدی فرماتے میں چلا گیا. شیخ سعدی فرماتے میں چلا. کون سی نماز ہو گئی؟ شیخ سعدی فرماتے جب میں ظہر کی نماز پڑھنے آیا تو میں نے دیکھا وہ بوڑھا اسی طرح ابھی بھی رو رہا ہے. ظہر کی نماز پڑھنے آیا میں نے دیکھا وہ بوڑھا اسی طرح رو رہا ہے, اسی طرح. تو شیخ سعدی فرماتے میرے دماغ میں خیال آیا کہ اس بوڑھے نے کوئی بہت بڑا گناہ کیا ہے, इसीलिए आज अल्लाह के सामने इतनी माफी मांगता कि फजर के टाइम पर जिस अंदाज में रोता है ये जोहर में भी इसी तरह रोता। शेख सादी फरमाते चलो जोहर की नमाज के वक्त मैंने देखा वो बूढ़े ने जोहर की नमाज पढ़ी और जोहर की नमाज पढ़ के फिर वापस मुल्तजम से चिमट के रोने लगा। शेख सादी कहते मैं अपने काम में चला गया। शेख सादी कहते मेरे पैदा करने वाले की कसम जब असर के वक्त में आया अभी असर की जमात खड़ी होने में बहुत देर थी। हजरत शेख सादी फरमाते मैं काबे के पास आया मैंने देखा वो बूढ़ा इसी तरीके से रो रहा है। और शेख सादी फरमाते अल्लाह की कसम अब जो मैंने रोता हुआ देखा तो मैंने देखा कि उसके कपड़े से आंसू के कतरे ऐसे टपक रहे जैसे बारिश से अगर कोई कपड़ा भीगा और उससे पानी के कतरे टपक रहे। शेख सादी फरमाते मैंने उस बूढ़े को देखा कि फजर से लेकर जोहर तक रोया, जोहर से लेकर असर तक रोया। शेख सादी फरमाते मैं पीछे बैठ गया। असर की नमाज के बाद जब उसने रोना शुरू किया शेख सादी फरमाते मैं पीछे बैठ गया और मैं सोचने लगा कि आखिर ये बूढ़ा कौन सा गुनाह करके आया कि अल्लाह के सामने से हटता ही नहीं, इसके आंसू रुकते ही नहीं, फजर से लेकर जोर, जोर से लेकर असर। शेख सादी फरमाते असर के बाद जैसे बुढ़ा मुल्तजम से चिमटा और चीख मार के रोने लगा। शेख सादी फरमाते मैं भी पीछे बैठ गया कि सुनो तो सही ये मांगता क्या है अल्लाह से, ये मांगता क्या है अल्लाह से। मेरे दोस्तों सुनेंगे तो बदन का बाल बाल खड़ा हो जाएगा। शेख सादी फरमाते मैं सुनू तो सही कि आखिर ये बूढ़े को हुआ क्या, ये बूढ़ा मांगता क्या अल्लाह से। शेख सादी फरमाते उस जमाने में फारसी बोली जाती थी, भाई क्या बोली जाती थी, फारसी बोली जाती थी। शेख सादी फरमाते मैं करीब गया वो बूढ़े मियां मुल्तजम से चिमटे हुए जोर से चीख मारते, अल्लाह से मांगते, चीख मारते और अल्लाह से मांगते। शेख सादी फरमाते मैं पीछे खड़ा हो गया ये कम अज कम सुनो तो सही कि ये बूढ़ा क्या मांगता, बूढ़ा क्या मांगता। तू गनी अजहर द्वालम मन फतीर, तू गनी अजहर द्वालम मन फतीर। वो बूढ़े कितने जुमले बोल रहे चार, बोलो कितने जुमले बोल रहे, पूरा मजमा बोल रहे कितने जुमले बोल रहे चार, एक एक जुमला सुनना। तू गनी अजहर द्वालम मन फतीर, रोजे मगशर उजर लाए मन पजीर, घर तुम्हें बीनी हिसाब मना गुजीर, कर तुम्हें बीनी हिसाब मना गुजीर, बनी गाए मुस्तफा पिन्हा बेगीर। मेरे दोस्तों दिल को हिला देवे। शेख सादी फरमाते बूढ़े मियां ने जो चीख मारी और ये चार जुमले बोल के फिर रोए, फिर ये चार जुमले बोल के रोए। ये चार जुमले का मतलब क्या, शेख सादी फरमाते सुनना। पहला जुमला तू गनी अजहर दो आलम मन फकीर, वो बूढ़े मियां ने काबे को चिमट कर मांगा तू गनी अजहर दो आलम मन फकीर, ए अल्लाह तू दोनों जहां का बादशाह है और मैं फकीरों का फकीर हूँ। बोलो ना सही ना। पहला जुमला उस बूढ़े ने कहा अल्लाह तू बादशाहों का बादशाह और मैं फकीरों का फकीर। और दूसरा जुमला क्या कहा, तू गनी अजहर दो आलम मन फकीर, रोजे माशर उजर हाय मन पजीर। दूसरा जुमला का अल्लाह तू बादशाहों का बादशाह मैं फकीरों का फकीर। और दूसरा जुमला अल्लाह कयामत में मेरे गुनाहों को माफ कर देना, अल्लाह कयामत में मेरे गुनाहों को माफ कर देना। उस बूढ़े मियां ने तीसरा जुमला जो कहा ना दिल को हिला देने वाला, ए अल्लाह कयामत में मेरे गुनाह को माफ कर देना। लेकिन अल्लाह अगर कयामत में हिसाब लेना ही हो, वो बूढ़े मियां रो रो कर कह रहे हैं, मुल्तजम को चिमट चिमट के कह रहे हैं अल्लाह अगर कयामत में हिसाब लेना ही हो, अगर तूने फैसला कर लिया कि तुझे मेरा हिसाब लेना है तो अल्लाह एक मेरी बात मान ले, किसी कोने में जाके हिसाब लेना, उस जगह हिसाब मत लेना जहां मेरे नबी मौजूद हो। कि कोने में जाके अल्लाह हिसाब ले लेना, उस जगह हिसाब मत लेना जहां मेरे नबी मौजूद हो, इसलिए कि अल्लाह तू मेरे गुनाह को बताता जाएगा मेरे नबी का दिल कितना दुखेगा। मेरे दोस्तों शेख सादी कहते कि जब वो अशआर मैंने सुने, शेख सादी कहते मेरा दिमाग चकराने लगा, मैं करीब गया और मैंने उस बूढ़े मियां को पकड़ लिया और मैंने उस बूढ़े मियां को कहा कि तू नबी से कितनी मोहब्बत करता कि हिसाब किताब के मैदान में भी तू चाहता कि नबी मेरे सामने ना हो, वरना मेरी वजह से मेरे नबी का दिल दुखेगा। शेख सादी फरमाते मैंने बूढ़े मियां को पकड़ लिया और दोनों हाथों से अपने सीने से चिमटाया। लेकिन शेख सादी फरमाते मैं हैरान हो गया जब करीब से मैंने चेहरा देखा, वो कोई बूढ़े मियां नहीं थे, वो गौस पाक पीरा दे पीर शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह थे। मेरे दोस्तों वो पीरा ने पीर आलिम रब्बानी फैज़े सुभानी शेख अब्दुल कादिर जिलानी थे। अब मैं आपसे एक बात पूछना चाहता हूँ मेरे दोस्तों, जैसे अभी इन्होंने कहा गौस पाक का दामन, बोलो 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 बुलंद, नहीं सब बुलंद आवाज से बोलो ना, गौस पाक का दामन भाई, ये तो हमारा मजहब है, गौस पाक का दामन और बुलंद आवाज से बोलो गौस पाक का दामन। लेकिन ये कौन सा दामन है मेरे दोस्तों, ये कौन सा दामन है जिसको फाड़ 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 के टुकड़ा टुकड़ा कर दिया फिर भी कहा कि जुड़ा हुआ है। ये कपड़ा है कपड़ा, हाँ मैं इसको फाड़ू इसके चार टुकड़े करूं और चार टुकड़े करने के बाद मैं इसको फेंकू और फिर मैं कहूं मैंने कपड़े को बहुत संभाला। क्या कहोगे आप लोग, तेरे से बड़ा झूठा मौलवी हमने नहीं देखा। बोलेंगे कि नहीं बोलेंगे, हमारी आंखों के सामने फाड़ा कपड़े के चार टुकड़े कर दिए, कपड़ा काम का नहीं रहा और फिर कहता मैंने कपड़े को बहुत संभाला। अरे मेरे दोस्तों, मैंने और आपने कहा गौश पाक का दामन नहीं छोड़ेंगे, अल्लाह की कसम। गौश पाक के दामन को तो फाड़ फाड़ के कहां कहां तक पहुंचा दिया। वो गौश पाक है, वो पीराने पीरे, वो आलिम रब्बानी है, वो शेख अब्दुल कादिर सिलानी है, जिन्होंने फरमाया 40 साल मेरी उम्र के ऐसे गुजर गए, 40 साल मेरी उम्र के ऐसे गुजर गए कि ईशा का वजू करता था और फजर की नमाज अदा करता था। वो गौश पाक थे, वो सिलाने पीर शेख अब्दुल कादिर सिलानी थे जो 40 साल तक हर रात तहज्जुद में एक कुरान को मुकम्मल किया करते थे। वो पीराने पीर थे कि जिनकी माँ फरमाती है, जिनकी माँ फरमाती है रमजान का चांद आया मेरे पेट से अब्दुल कादिर पैदा हुआ, आसमान पर भी चांद आया तो जमीन पर भी एक चांद आया, और वो माँ फरमाती ये मेरी ये उम्मत मोहम्मदिया का पहला बच्चा है कि मेरा बेटा सहरी से लेकर इफ्तार तक दूध नहीं पीता, इफ्तार से लेकर सहरी तक दूध पीता। वो माँ कहती अल्लाह की कसम ये उम्मत मोहम्मदिया का पहला बच्चा जो पैदा होते ही पूरे रमजान के रोजे रख दिया। लेकिन मेरे दोस्तों, वो गौश पाक जिनके पास इतनी नेकिया है, अरे बोलो इतनी नेकिया, और नेकिया भी कैसी नेकिया, नेकियों का अंबार लगा हुआ, नेकियों का ढेर लगा हुआ, गौश पाक के पास नेकियों की कोई कमी नहीं। नेकी का आलम ये, सुनो गौश पाक की नेकी का आलम, आलिम रब्बानी की नेकी का आलम, अरे यूं कहो कि पीराने पीर शेख अब्दुल कादिर जिलानी की नेकी का आलम कि एक बूढ़ा आदमी 80 साल की उम्र को पहुंचा जिनका नाम है शेख अब्दुल हक। नाम बोलो, क्या नाम है शेख अब्दुल? एक बूढ़ा आदमी जिनका नाम है शेख अब्दुल हक, वो अपनी जगह पर आलिम भी है, वो हाफिज भी है, वो कारी भी है, वो मुफ्ती भी है, वो एक मरतबा पीराने पीर के पास पहुंचा। हालांकि पीराने पीर की उम्र 80 साल को नहीं पहुंची, आपकी जवानी का आलम है, वो बुढ़ापे का आलम है, वो आलिम भी है, फाजिल भी है, लेकिन वो आता है, वो शेख अब्दुल हक आते हैं और आकर कहते हैं आप अपना हाथ बढ़ाओ ताकि ये गुनहगार आपके हाथ पर बयत हो जाए। वो बूढ़े मियां कहते हैं मैं आपके हाथ पर बयत हो जाऊं तो पीराने पीर शेख अब्दुल कादिर जिलानी ने फरमाया आप आलिम हो, आप हाफिज हो, आप कारी हो, आप मुफ्ती हो, आप मुझसे उम्र में बड़े हो और आप, मैं तो जवान हूं, आप मेरे हाथ पर बयत होंगे। वो शेख अब्दुल हक ने फरमाया बयत होने के लिए उम्र को नहीं देखा जाता, बयत होने के लिए दिल में नबी की मोहब्बत को परखा जाता है। क्या कहा? बैत होने के लिए दिल को नहीं, बैत होने के लिए उम्र को नहीं देखा जाता, अपने दिल के अंदर रसूल की मोहब्बत को देखा जाता। सुनना, वो शेख अब्दुल हक फरमाते मैंने अपना हाथ शेख अब्दुल कादिर जिलानी के हाथ में दे दिया। अरे वो नबी से मोहब्बत करने वाला हाथ था। कहते मैंने अपना हाथ इनके हाथ में दे दिया। कहते एक हफ्ता गुजरा, हर रात ख्वाब में मुझे नबी का दीदार नसीब हुआ। शेख अब्दुल हक फरमाते हर रात 7 दिन तक 7 रात तक मुझे नबी को ख्वाब में नजर आए। शेख अब्दुल हक फरमाते 8वें दिन में इनके पास आया, पीराने पीर के पास आया और आकर मैंने कहा हजरत आपके हाथ पर मैंने हाथ क्या दे दिया कि रात को सोता हूँ तो रोजाना नबी ख्वाब में नजर आते। मेरे दोस्तों कोई और होता तो कहता हाँ देखो मेरे से बैत हो गए तो कितना बड़ा कमाल हो गया। शेख पीराने पीर शेख अब्दुल कादिर जिलानी ने फरमाया मंजिल नहीं मिली। क्या फरमाया? मंजिल। अल्लाह वालों का मामला कुछ अजीब हुआ करता है। क्या फरमाया? मंजिल नहीं मिली। वो शेख अब्दुल हक 80 साल की उम्र, हाफिज़ कारी है, आली में मुफ्ती, कहने लगे आप कैसे मंजिल नहीं मिली? अरे जब से आपके हाथ पर बैयत हुआ 7 रातें हो गई, हर रात में खाब में अल्लाह के रसूल का दीदार हुआ, आप कैसे मंजिल नहीं मिली? पीराने पीर ने चीख मारी शेख अब्दुल कादिर जिलानी ने मंजिल नहीं मिली। आप बंद करके नबी को देखा तो क्या देखा? देख हमारे नबी यहां से गुजर रहे। नबी यहाँ से गुजर रहे। वो शेख अब्दुल हक फरमाते मैंने यूँ चेहरा उठाया, शर्म से पानी पानी हो गया, मेरे नबी वहां से गुजर के जा रहे हैं। मेरे दोस्तों ये वो अल्लाह के वली है। अब सुनना, ये वो अल्लाह के वली है जो काबे की दीवार से चिमट कर कहते अल्लाह कयामत में मेरा हिसाब اگر لینا ہو اللہ لینا نہیں قیامت میں میرے گناہوں کو معاف کر دینا یہی تھا نا قیامت میں میرے گناہوں کو معاف کر دینا تو غنی اظہر دو عالم من فقیر روزے محشر عذر ہائے من فقیر اے اللہ قیامت میں میرے گناہوں کو معاف کر دینا اگر تو نہیں بھی نہیں حساب اب نہ خودی لیکن اللہ اگر قیامت میں حساب لینا ہی ہو تو نبی کی نگاہوں سے چھپ چھپا کر میرا حساب لینا قیامت میں نبی کو پھر چہرہ بتانا بہت مشکل ہو جائے گا میرے دوستو غوث پاک کے لیے مشکل ہو جائے گا تو ہم تو دامن پکڑے ہوئے ہیں نا یہ کون سا دامن ہے میرے دوستو یہ کون سا دامن ہے چہرے پہ داڑھی نہیں ہے کون سا غوث پاک کا دامن ہے بتاؤ نا میں نے شروع میں ایک سٹیٹمنٹ آپ کو بتایا تھا حضرت عمر کا بھول گئے کہ یاد ہے جس نے کلمہ پڑھا اور نبی کے فیصلے پہ راضی نہیں اسے زمین پہ رہنے کا حضرت عمر کا فتوا دیکھو کبھی نہ کیا ہوتا کوئی بہت بڑا فتوا ہوتا ہے نا تو چھوٹا مفتی لکھتا ہے اور بڑا مفتی اس کے اوپر مہر لگاتا ہے ہوتا کہ نہیں ہوتا بولو ایسا ہوتا ہے ہر مدرسے میں دستور ہوتا ہے کہ بھائی چھوٹا مفتی کیا کرے تو کہا وہ فتوا لکھے لیکن بہت امپورٹنٹ ہے پوری امت کے سامنے جانا ہے اس لیے وہ کہتا بھائی میں میری سائن نہیں کروں گا بڑے مفتی صاحب کی سائن ہوگی تو بڑا مفتی سائن کرے گا اس کے اوپر مدرسے کی مہر لگائے گا تاکہ یہ فتوا جائے گا پوری دنیا میں جائے گا لیکن ہم نے جو لکھا وہ صحیح لکھا حضرت عمر نے فتوا دیا کہ جس نے کلمہ پڑھا اور نبی کے فیصلے پہ راضی نہیں اس کا ایمان نہیں اس نے زمین پہ رہنے کا کوئی حق نہیں حضرت عمر نے فتوا دے دیا جب مہر لگانے کا وقت آیا اللہ نے آسمانوں سے مہر لگا دی اور اللہ نے کہا میرے عمر جو زمین پر تیرا فیصلہ ہے آسمان پر تیرے پیدا کرنے والے خدا کا بھی وہی فیصلہ ہے تو میرے دوستو یہ فیصلہ ہم کو ماننا ہی پڑے گا کوئی بولے گا کہ میں نہیں مانتا ارے بولو نا کوئی بولے گا کہ نہیں مانتا تو اب یہ بتاؤ کہ یہ فتوا ہمارے اوپر آوے تو یہ فتوا اگر دنیا کو کوئی مفتی دیتا نا اے تیرے کو سمجھ میں نہیں آتا تم کو معلوم ہی نہیں کہ سماج سوسائٹی میں رہنے کا کیسا تم لوگ مولوی لوگ تو وہ مینڈک کے کنویں کی طرح ہے لیکن اب یہ فیصلہ میرا نہیں ہے کسی ڈابیل کا یا کسی ترکیسر کا یا کسی بڑے دارالعلوم کے مفتی کا فتوا نہیں ہے یہ فتوا دینے والے عمر فاروق ہے اور اس پر مہر لگانے والا خدا ہے اس لیے یہ فیصلہ تو بدلے گا نہیں ارے بولو نا یہ فیصلہ تو بدلے گا چھبیسواں پارہ ساتھ میں بولو کون سا پارہ چھبیسواں پارہ اللہ فرماتے میں نے فیصلہ کر لیا میری قسم اللہ کہتے ہیں میرے فیصلے کو کوئی بدل نہیں سکتا اگر آپ کو یاد ہو میرے ساتھ میں پڑھو اللہ نے فرمایا ما یبدل القول لدی وما انا بظلام للعبید اللہ فرماتے ہیں میرے فیصلے کو کوئی بدل نہیں سکتا اور میں کسی پر ظلم بھی نہیں کرتا میرے دوستو میں زیادہ وقت آپ کا نہیں لیتا میں نے جو آج باتیں آپ کو بتائی ہیں نا بہت کڑی کو کڑی سے جوڑو تو سمجھ میں آئے گا کہ میرے ایمان کا ٹیمپریچر کتنا ہے میں کچھ نہیں کہوں گا مرنا تو ہے نا ہاں یا نہ بولو آپ تو ایسے بیٹھے ہو بارڈولی میں کوئی مرتا نہیں مرنا ہے نا اور بولو زور سے بولو مرنا ہے نا کیا جواب دیں گے اللہ کو کیا جواب دیں گے میرے دوستو حضرت یعقوب علیہ السلام کا نام سنا بس یہ آخری بات سنو پھر میں تشکیل کرتا ہوں دو گے جواب دو گے اور تشکیل بھاری پڑتی تو ابھی سے چلا جا نہیں بھاری پڑتی نا لیکن سوال ہے حضرت یعقوب کا نام سنا تو ہاں بولو نہیں سنا تو نہ بولو بس نام سنا کس نے سنا ہاتھ اوپر کرے حضرت یعقوب علیہ السلام کا نام سنا اللہ کے نبی ہے نا ساتھ میں بولو اللہ کے نبی ہے اللہ کے پیغمبر ہے اللہ کے پروفیٹ ہے ارے ہے نا اور حضرت یوسف کے ابا ہے حضرت یوسف کے ابا ہے حضرت یوسف علیہ السلام کے ابا ہے اور ہمارا ایمان تو یوسف پر بھی ہے ہمارا ایمان یعقوب پر بھی ہے آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ ہم سارے پیغمبروں پر ایمان لاتے حضرت یعقوب علیہ السلام کا ذکر قرآن میں بھی ہے بولو ہے نا قرآن میں حضرت یعقوب علیہ الصلوۃ والسلام کا ذکر قرآن میں ہے کہ حضرت یعقوب علیہ الصلوۃ والسلام نے ایک مرتبہ اپنے 14 بچوں کو جمع کیا کتنے بچوں کو حضرت یعقوب کے 14 بیٹے حضرت یعقوب نے 14 بیٹے کو جمع کیا اور کہا کہ یہ باپ ہے تم میرے 14 بیٹے ہو اگر تم اپنے باپ کو سکون پہنچانا چاہتے ہو تو میرے بیٹے اتنا بتا دو کہ جب تمہارا باپ دنیا چھوڑے گا مر جائے گا چلا جائے گا تم اس کے بعد کیا کرو گے ہم لوگوں کو تو بڑی فکر ہوتی ہے لیکن میرے مرنے کے بعد میرے پراپرٹی کا کیا ہوگا اور بیٹا بھی سوچتا ہے کب بڈھا جا رہے ہیں ہو رہا کہ نہیں ہو رہا حضرت یعقوب نے یہ نہیں کہا کہ میری پراپرٹی کا کیا ہوگا کہا میرے جانے کے بعد تم کیا کرو گے مجھے پہلے اس کا جواب دو وہ بچے بھی اتنے اچھے بچے تھے کہا ابا فکر مت کرنا, اللہ تمہاری عمر میں برکت دے, لیکن اگر تم جاؤ گے تو فکر مت کرنا, جس توحید کا دامن تم نے پکڑا ہے ہم بھی اسی توحید کے دامن کو پکڑ کے چلیں گے. یہ بچوں نے کہا, قرآن کریم میں لکھا سورہ بقرہ, بولو کون سا پارا؟ پہلا پارا سورہ بقرہ. آپ کو یاد ہو میرے ساتھ میں پڑھو, حضرت یعقوب نے پوچھا ام کنتم شہداء اذ حضر یعقوب الموت. اللہ فرماتا جب حضرت یعقوب کی آخری گھڑی آ گئی, ساتھ میں بولو حضرت یعقوب کی کیا پوچھا, اذ قال لبنیہ ما تعبدون من بعدی. حضرت یعقوب نے پوچھا بتاؤ میرے بچوں میرے جانے کے بعد کیا کرو گے, بچوں نے کیا جواب دیا, قالوا نعبد الہک و الہ آبائک ابراہیم و اسماعیل و اسحاق الہا واحدا و نحن له مسلمون. بچوں نے کہا ابا جو توحید کا دامن آپ نے تھاما ہے قیامت تک وہی دامن ہم بھی تھام کر چلیں گے. خیر مجھے اس وقت جو بات بتانی ہے اور یہ تو حضرت یعقوب کا صرف میں نے تھوڑا سا انٹروڈکشن کروایا. حضرت یعقوب ہے نا بہت خوبصورت تھے, بولو حضرت یعقوب. حضرت یوسف تو تھے ہی خوبصورت, لیکن بیٹا خوبصورت ہے باپ بھی بہت خوبصورت تھے. کون حضرت؟ ایک مرتبہ حضرت یعقوب بیٹھے ایسے ہی بیٹھے,
مجمع بیٹھا ہے بڑا مجمع,
اللہ کے نبی ہے پروفیٹ ہے پیغمبر ہے. حضرت یعقوب علیہ السلام بیٹھے بڑا مجمع بیٹھا, اتنے میں سامنے دروازہ کھلا. بھائی وہ گیٹ ہوگا بہت بڑا یا دروازہ ہوگا وہ کھلا. حضرت یعقوب نے دیکھا کون آیا, حضرت یعقوب پہچان گئے یہ تو موت کا فرشتہ آیا, ملک الموت موت کا. بس حضرت یعقوب نے دیکھا کہ موت کا فرشتہ آیا مطلب کسی نہ کسی کی روح, اتنا بڑا مجمع بیٹھا ہے کوئی نہ کوئی کا ٹائم ختم ہو گیا. حضرت یعقوب اچھا لوگوں نے بھی دیکھا اس لیے کہ وہ تو انسان کی شکل میں, بھائی ملک الموت موت کا فرشتہ انسان کی شکل میں, لیکن لوگوں نے پہچانا نہیں. حضرت یعقوب پہچان گئے میں نبی سے پیغمبر سے فوراً پہچان گئے کہ آنے والا کون, بولو نا آنے والا کون, ملک الموت. حضرت یعقوب یوں دیکھ رہے ہیں کہ وہ کس کے پاس جائے گا, رائٹ میں جائے گا کہ لیفٹ میں جائے گا کہ وہاں کسی کی روح نکالے گا, لیکن حضرت یعقوب نے دیکھا وہ تو رائٹ لیفٹ نہیں میرے پاس ہی آ رہا ہے. اب حضرت یعقوب علیہ السلام کا بدن کانپنے لگا کہ یہ تو ڈائریکٹ میرے پاس ہی آ رہا ہے کسی رائٹ لیفٹ نہیں جا رہا. جب وہ بالکل قریب آ گیا تو حضرت یعقوب علیہ السلام کو سلام کیا, حضرت یعقوب علیہ السلام نے سلام کا جواب دیا اور حضرت یعقوب نے پہلا سوال پوچھا انت ملک الموت تم موت کے فرشتے ہو نا, کہا میں موت کا فرشتہ ہوں. تو کہا میرے پاس کیوں آئے, حضرت یعقوب کی زبان کانپنے لگی کہا میرے پاس کیوں آئے, اللہ سے پرمیشن لے کر آیا صرف آپ کے چہرے کو دیکھنے کے لیے آیا, آپ بڑے خوبصورت ہیں نا آپ کے چہرے کو دیکھ. بتاؤ حضرت یعقوب کو ٹھنڈک ہوئی ہوگی کہ نہیں ہوگی, میں کہتا ہوں آج کا زمانہ ہوتا تو کہتے بیٹھ جا بھائی چائے منگاؤ کافی منگاؤ کھانا منگاؤ, بول تو توے پہ سے کھانا منگوا کے لا کے رکھ دوں. نہیں وہ تو وہ زمانہ تھا فرشتے نہ کھاوے نہ پیوے, وہ ملک الموت آ کر بیٹھ گئے. حضرت یعقوب نبی, ارے بولو نا یہ نبی وہ فرشتہ یہ نبی وہ فرشتہ. حضرت یعقوب نے بہت سارے سوال پوچھے, وہ فرشتے نے بہت سارے جواب دیے, اس لیے کہ بات تو ہو گئی کہ بھائی مرنے مرانے کا کوئی معاملہ نہیں ہے, یہ تو ہم صرف آپ کا چہرہ دیکھنے کے لیے آئے. بہت دیر تک حضرت یعقوب علیہ الصلوۃ والسلام نے بات کر لی, پھر ملک الموت نے کہا اگر آپ اجازت دو تو میں چلے جاؤں. حضرت یعقوب علیہ الصلوۃ والسلام نے کہا کوئی بات نہیں چلے جاؤ. ابھی وہ ملک الموت دو چار قدم انسان کی شکل میں آئے تھے, دو چار قدم گئے حضرت یعقوب نے پھر بلایا ادھر آؤ. تو ملک الموت نے کہا آپ کیوں بلا رہے, کہا یہ اس لیے بلایا واپس آؤ گے کہ نہیں آؤ گے, آج تو آئے آئے, کہا وہ تو آؤں گا آؤں گا وہ آؤں گا اللہ جب کہے گا تب آؤں گا اور روح بھی نکالوں گا. تو حضرت یعقوب نے کہا وہ تو مجھے معلوم ہے کہ تم آؤ گے اور مرنا تو سبھی کو ہے, لیکن میرا ایک کام کر لو. حضرت یعقوب نے کہا میرا ایک کام کرو, ایک کام کرو گے میرا بہت بڑا کام ہو جائے گا. فرشتے نے کہا بولو نا اللہ کے نبی بولو کیا کام کرنا, کہا میرا ایک کام کرو آنا میری روح کو نکالنا مرنا تو سبھی کو ہے, لیکن تین دن پہلے میرے کو خبر کر دینا. کتنے دن پہلے؟ تین دن پہلے. آؤ اس کے بعد پھر آؤ اور میری روح کو نکالو, میں راضی راضی اللہ کے پاس چلا جاؤں گا, لیکن تین دن پہلے خبر کرنا تاکہ تین دن میں پوری تیاری ہو جائے. وہ فرشتے نے کیا کہا, اس میں کیا پرابلم ہے, میں آپ کو خبر کر دوں گا. یہ کیا کر فرشتہ. چلا ایک لمبا زمانہ گزر گیا, سننا ایک لمبا زمانہ گزر گیا. ایک مرتبہ حضرت یعقوب ایسا ہی بیٹھے, دروازہ کھلا, نظر پڑی کون, بولو بولو ساتھ میں بولو کون. حضرت یعقوب نے دیکھا کس کی طرف جائے گا, دیکھا میری طرف ہی آیا. حضرت یعقوب علیہ الصلوۃ والسلام نے پوچھا ملک الموت. ہاں حضرت یعقوب نے پوچھا کیوں آئے, کہہ دیا ٹائم از اوور ختم ہو گیا معاملہ, آپ کی روح نکالنے آیا. آپ کی بات کہا آپ کی روح نکالنے آیا کہ حضرت یعقوب کے چہرے کا رنگ پورا بدل گیا, کہاں کے بغیر انفارمیشن وداؤٹ انفارمیشن. अरे हमारी तो बात हुई थी ना, अरे बात हुई थी कि तीन दिन पहले मुझे खबर करोगे, तुमने मुझे खबर नहीं की, तीन दिन पहले खबर नहीं की और अचानक आ गए कि मैं रूह निकालने वाला। वो फरिश्ते ने कहा खबर तो की, आपको खबर दी हमने? कहा मुझे किसी ने खबर नहीं दी। वो फरिश्ते ने कहा अल्लाह के नबी आप नाराज मत हो, हम कभी भी अचानक आते ही नहीं, हम तो खबर दे के ही आते। हम कभी अचानक नहीं आते, हम तो खबर दे के आते 99.9, हम खबर देते हैं फिर आते हैं। इक्का दुक्का मामला ऐसा होता कि बगैर खबर दे के हम चले आते, बाकी हम खबर देते। और आपने तीन दिन पहले कहा, हम तो सालों साल पहले खबर देते फिर आते। हजरत याकूब तो बड़े गुस्से हो गए, कहा तुम दुनिया को देते होगे, मेरे को नहीं, तुम दुनिया को खबर देते होंगे लेकिन मेरे को कोई खबर नहीं मिली। वो फरिश्ते ने कहा अल्लाह के नबी ला तगज़ब या नबी अल्लाह, अल्लाह के नबी नाराज ना हो, खबर आपको भी दी। कहा कौन सी खबर दी? हजरत याकूब ने पूछा कौन सी खबर दी? कहा हम सबको खबर देते हैं, बताओ पहले आपके बाल काले थे, अब आपके बाल। कहा यह हमारा पहला सिग्नल था, कहा यह हमारा पहला सिग्नल था, लेकिन अब कोई न समझे तो हम क्या करें। फिर उस फरिश्ते ने कहा अल्लाह के नबी हजरत याकूब आप ये बताओ, पहले जब आप रास्ते पर चलते थे तो आपके चलने का अंदाज होता था, आप जवान थे, आप दौड़ते थे, आप छलांग लगाते थे, आप पहाड़ों पर चले जाते थे, अब आप दौड़ सकते हो? कहा नहीं, अब तो उम्र हो गई तो अब कैसे दौड़ूंगा। कहा जिस दिन आपने दौड़ना बंद किया वो हमारा दूसरा सिग्नल था, हम आने वाले। और फिर क्या फरमाया उस फरिश्ते ने? कहा अल्लाह के नबी सच बताओ, अल्लाह को हाजिर नाजिर रखकर बताओ, कभी बदन में दर्द होता है कि नहीं होता? हजरत याकूब ने कहा कभी कमर में बहुत दर्द होता है, कभी पाँव में बहुत दर्द होता है। कहा यह हमारा तीसरा सिग्नल है, तीन तीन सिग्नल दिए फिर भी कहते हो बगैर खबर के हम लोग चले आ रहे हैं। हजरत याकूब की आंखों में आंसू आ गए, कहा बात तो तुम्हारी सही है, अख भी रूही, अब तो मैं कहता हूँ मेरी रूह निकाल ले, इसलिए कि इतने सिग्नल के बाद भी अगर आदमी के अंदर सुधारा ना आवे तो फिर कब सुधारा आएगा। मेरे दोस्तों को हजरत याकूब को तीन सिग्नल मिले, यहाँ हम लोग भी सोचो मिल गए कि नहीं मिले? आपको मिले नहीं मिले, मेरे को मिल गए। अभी भी मैं न सुधरू तो मेरे से बढ़कर नालायक आदमी कोई नहीं, मेरे से बढ़कर नाक मीठा कोई नहीं। अगर मैं न सुधरू अभी भी काले बाल अब सफेद नजर आने लगे, हाँ मेरे दोस्तों वो जो पहले जवानी थी और जो दौड़ना था और जो छलांग लगाना था और जो आदमी के अंदर तंदुरुस्ती थी वो न रही। खरे मेरे दोस्तों अभी कभी सर में दर्द होता यही समझ में नहीं आता कि आज रात को क्या दुखने वाला है, कभी पांव दुखता, कभी हाथ दुखता, कभी डायबिटीज, कभी शुगर, कभी प्रेशर, कभी हार्ट का प्रॉब्लम। अरे मेरे दोस्तों मैं आपसे भी कह रहा हूं मेरे दोस्तों, जरा अपने आज घर में जाओ तो कोने में बैठकर सोचो कि कितने सिग्नल खुदा ने मुझे दिया, इतने सिग्नल देने के बाद भी मेरे से बढ़कर कमजोर ईमान वाला कौन होगा जिसको अभी तक नबी का चेहरा तक नहीं पसंद आया। देखो देखो 50-50 साल की उम्र हो गई और दाढ़ी कैसी उड़ी हुई है, और 50 साल की उम्र में सिग्नल मिला कि नहीं मिला वो अलग बात है। तू क्लीन शेव हो गया तो पता नहीं चलता कि काला आएगा कि सफेद आएगा, लेकिन तेरे सर से तो पता चल जाता ना। अरे तुम कितने भी लोशन लगाओ और तुम कितने भी तेल रगड़ो, लेकिन अल्लाह ने जो सिग्नल दे दिया वो दे दिया। यानी मेरे दोस्तों हमारा ईमान कितना कमजोर होगा, हमारा ईमान कितना ज़ईफ होगा, हम ईमान में कितने खोखले हैं कि 50 साल की उम्र हो गई और अल्लाह की तरफ से मौत की निशानी आ गई लेकिन अभी तक नबी का चेहरा तक नहीं पसंद आया है। सही कह रहा हूं गलत कह रहा हूं? अरे बोलो ना भाई, सही कह रहा हूं गलत कह रहा हूं? मेरे दोस्तों बात खत्म करूंगा, एक बात आपसे पूछूंगा, हम नबी से मोहब्बत नहीं कर रहे, नाराज तो नहीं हो रहे ना? हम नबी से मोहब्बत नहीं कर रहे, अगर मैं नहीं कर रहे कहूंगा तो गलत होगा, करते हैं। अरे बोलो नबी से मोहब्बत करते हैं, पूरा मजमा करता है। अगर नबी से मोहब्बत नहीं करते तो सबके सर पे टोपी कहां से आती? नबी से मोहब्बत नहीं करते तो इतना बड़ा मजमा रात को कैसे जमा होता? नबी से मोहब्बत करते इसका कोई इनकार नहीं, मैं और आप नबी से मोहब्बत करते हैं, लेकिन सवाल ये है कि नबी जो हमसे मोहब्बत मांगते हैं वो देते हैं या नहीं देते हैं? और हमारे नबी ने हमसे जो मोहब्बत मांगी वो हम नहीं देते। मेरे प्यारों एक आखिरी बात बताकर बात खत्म करूंगा, सुनोगे भाई सब सुनोगे इंशाल्लाह? अरे बोलो सुनोगे इंशाल्लाह? बस आखिरी बात मेरे प्यारों, आखिरी बात हमारे आका, अरे अरे बोलो ना हमारे आका मोहम्मदुर रसूलुल्लाह। वो बड़ा अजीब मामला मेरे दोस्तों, मैं कभी कभी अपने दोस्तों को कहता हूँ कि रात को आंख खुलती है ना, खुलती है ना आंख खुलती, कभी पेशाब करने के लिए उठता है, कभी पानी पीता है, सबके साथ होता है, होता है ना होता? हाँ कोई ऐसा भी होगा नहीं होता, लेकिन मैं कहता हूँ मेरे दोस्तों जब पेशाब कर लिया वजू भी कर ले, वजू भी कर ले भाई, वजू कर ले। और चल तेरे अंदर हिम्मत नहीं नमाज पढ़ने की, मैं कहता हूँ चारपाई पे सो जा भाई, पलंग पे सो जा, बीवी भी सोए, बच्चे भी सोए, लेकिन सोए सोए, सुनो सुनो, सोए सोए कभी ये सोच तो सही कि अल्लाह तूने इतने इनाम दिया और अल्लाह मेरे लिए इतनी नाफरमानी किया, कभी तूने तेरा अज़ाब तो मेरे ऊपर नहीं भेजा। अरे बोलो ना अल्लाह करीम है कि नहीं, बोलो ना अल्लाह करीम है कि नहीं करीम। अल्लाह बहुत करीम है मेरे दोस्तों, कमजोर हम है कि आज तक अल्लाह को हमने मनाया ही नहीं, आज तक अल्लाह के सामने जैसे रोना वैसे हम रोए नहीं। अरे मैं तो कहता हूँ मेरे दोस्तों तहज्जुद भी मत पढ़, अरे मैं कहता अगर तेरे अंदर हिम्मत नहीं तो वजू भी मत कर, लेकिन रात के सन्नाटे में अगर आंख खुले, सुनो सुनो हदीस पाक बताता हूँ, रात के सन्नाटे में आंख खुले, आंख खुली, आपने देखा कि घर में अंधेरा है, अब मेरी बीवी भी सोई है, बच्चे भी सोए हैं, आपने उस वक्त अल्लाह के सामने हाथ भी नहीं उठाया, आपने लेटे लेटे सिर्फ कहा अल्लाह तूने मुझे बीवी दे दी, अल्लाह तूने मुझे बच्चे दे दिए, अल्लाह तूने मुझे घर दे दिया, अल्लाह तूने मुझे भूखा नहीं सुलाया, अल्लाह तूने मुझे प्यासा नहीं तड़पाया। ए अल्लाह मालूम ने कितने लोग फुटपाथ पे पड़े होंगे, अल्लाह मालूम ने कितनों के बच्चे भीख मांगते होंगे, अल्लाह तूने मुझे भिखारी भी नहीं बनाया। बस उस वक्त रोते रोते कह दे अल्लाह तेरे हजारों इनामत मेरे ऊपर है लेकिन मैं बहुत नाफरमान हूँ, ये कहकर बिस्तर पर रो ले। अरे बिस्तर पर रो ले, हदीस में क्या लिखा, अल्लाह फरिश्तों को कहता उन्ज़ुरु इला अब्दी, अल्लाह फरिश्तों को कहता देखो मेरे बंदे को देखो, अल्लाह फरिश्तों को कहता देखो मेरे बंदे को देखो, ये तो सोया था लेकिन सोते सोते भी ये मुझे नहीं भूला, ए फरिश्तों गवाह रहो मैंने भी हमेशा के लिए इसको माफ कर दिया, मैंने भी हमेशा के लिए इसको। अल्लाह की जात बहुत करीम है, साथ में बोलो अल्लाह की जात बहुत करीम है। लेकिन मेरे दोस्तों शरीयत पर आना पड़ेगा, आ जाओगे इंशाल्लाह, मैं इस वक्त बात खत्म कर रहा हूँ, बाकी बात दो बजे करूंगा इंशाल्लाह। बोलो इंशाल्लाह, अल्लाह हिम्मत देवे ताकत देवे, दो बजे फिर हम जमा होंगे इंशाल्लाह, वहाँ दुआ भी होगी, दरूद पाक भी पढ़ेंगे, अल्लाह का जिक्र भी होगा, खत्मे खाजगान भी होगा, खत्मे खाजगान बहुत कीमती चीज है, वो भी इंशाल्लाह होगा। लेकिन मैं एक बात बता दूं मेरे दोस्तों, आज उठने से पहले इसका इरादा करो कि मुझे जमीन पे रहने का हक मिले और मेरा ईमान मुकम्मल हो जावे। कौन कौन इरादा करता, हाथ ऊपर करो ताकि मैं बताऊं क्या करना है, करेंगे सब करेंगे इंशाल्लाह, बोलो करेंगे इंशाल्लाह। मेरे दोस्तों आज दुनिया के कोई भी डॉक्टर के पास जाओ, दुनिया के कोई भी डॉक्टर के पास जाओ, मेरा सर दुखता है तो दवा अलग देगा, लिख के देगा दवा ले, फिर उसको ये कहो कि मेरे को जो है ना हार्ट का भी प्रॉब्लम है, तो क्या बोलेगा, ये सर वाली दवा नहीं चलेगी, उसके लिए दूसरी दवा ले, चलो दूसरी दवा। फिर उसने कहा कि डॉक्टर साहब मेरे को डायबिटीज भी है, तो कहा नहीं उसके लिए तीसरी दवा लेनी पड़ेगी, वो सर के दर्द वाली नहीं चलेगी। तो उसने कहा मेरे को प्रेशर भी होता है, तो कहा नहीं तो चौथी दवा तुमको लेनी पड़ेगी, है ना, कितनी दवा हो गई चार। और फिर कहा कि ये सब दवा की वजह से मेरे को एसिडिटी बहुत होती है, तो कहा पांचवी दवा भी तुमको लेनी पड़ेगी। तो आप बीमारी बदलते गए, वो दवा बदलता गया, सर का दर्द अलग दवा, हार्ट का प्रॉब्लम अलग दवा, शुगर का प्रॉब्लम अलग दवा, प्रेशर का प्रॉब्लम अलग दवा, एसिडिटी का प्रॉब्लम अलग दवा, यानी हर बीमारी हर दवा अलग। अल्लाह बहुत करीब है, बोलो बोलो अल्लाह बहुत, अल्लाह ने हमारे अंदर बहुत बीमारी देखी, अरे देखी नहीं देखी, अल्लाह ने हमारे अंदर बहुत बीमारी देखी, झूठ बोलता है, अरे झूठ बोलता है, ये गीबत करता है, ये चुगली करता है, ये दिल में जलन रखता है, ये माँ बाप की नाफरमानी करता है, ये चेहरे पे दाढ़ी नहीं रखता है, ये जुआ खेलता है, ये झूठ बोलता है, ये शराब पीता है, ये ना जाने कितने गुनाह करता है। अल्लाह तबारक व तआला चाहते तो कह सकते थे कि तू जीना करता है उसका रास्ता अलग होगा, अगर तू चोरी करता है रास्ता अलग होगा, तू दिल में जलन रखता है रास्ता अलग होगा, तू शराब पीता है रास्ता अलग होगा। अल्लाह ने कहा ना मेरे बंदे मैं डॉक्टर की तरह तकलीफ नहीं दूंगा, हर बीमारी की दवा अलग नहीं दूंगा। अल्लाह कहते हैं मेरे बंदे मेरी कसम एक काम कर ले तेरे हर गुनाह को माफ कर दूंगा, एक काम कर ले, एक काम ओनली वन, एक काम कर ले। आज मैं अभी इंग्लैंड में था ना, तो वहां ड्रग्स के बहुत केसेस आते हैं, ड्रग्स समझते हो ना, वो जवान वो नशेला पाउडर लेता है, अल्लाह हिफाजत फरमाए, या नशेली गोली लेता है या इंजेक्शन लेता है और आखिरी दर्जे पर पहुंच जाता है। एक बात मेरे कान में वहां पर ये आई कि ड्रग्स की आदत हो गई छूटती नहीं। मैंने कहा गलत, कुरान करीम से बात मालूम होती, दुनिया में कोई भी आदत गलत ऐसी नहीं जो नहीं छूटे। सही, हम लोग भी बहुत से लोग बोलते हैं मौलाना सिगरेट नहीं छूटती, कोई कहता है वो गुटखा खाते ना गुटखा, अरे बोलो ना, खा खा के ऐसा हो गया कि मुंह भी नहीं खुलता, वो गुटखे के लिए भी एंटर करना पड़ता है और फिर अंदर जाता है, खाते ना गुटखा खाते, और बोलो गुटखा खाता कैंसर हो जाएगा, कहता नहीं छूटता नहीं मौलाना, छूटता नहीं, गुटखा भी नहीं छूटता, मेरे से बीड़ी भी नहीं छूटती, मेरे से सिगरेट भी नहीं छूटती, मेरे से तंबाकू भी नहीं छूटता। गलत मेरे दोस्तों, धोखा है ये, शैतान और नफ्स का धोखा है। आज मैं आपको बताऊं कैसा छूटेगा, करोगे अमल करोगे इंशाल्लाह। قرآن سے بڑھ کے سچا کلام تو کوئی نہیں نا. قرآن اٹھاؤ پارہ نمبر 21 آیت نمبر 1 پارہ نمبر 21 آیت نمبر 1 اللہ تبارک و تعالیٰ نے دو باتیں بتائی. سب سے پہلے اللہ نے فرمایا وَأَقِمِ الصَّلَاةَ إِنَّ الصَّلَاةَ تَنْهَى عَنِ الْفَحْشَاءِ وَالْمُنكَرِ. اللہ نے فرمایا میرے بندے تو نے کیسے کہا کہ مجھ سے سگریٹ نہیں چھوٹے گی, تو نے کیسے کہا کہ میرے سے گٹکا نہیں چھوٹے گا, تو نے کیسے کہا کہ میرے سے زینا نہیں چھوٹے گا, تو نے کیسے کہا کہ میرے سے غیبت نہیں چھوٹے گی. اللہ کہتے 21 پارہ پڑھ لے, پہلی آیت پڑھ لے, اللہ کہتے میرا وعدہ ہے تو نماز ہی بنتا جا, میں تیرے گناہوں کو چھڑاتا چلا جاؤں گا. سننا ابھی بات پوری نہیں ہوئی, سننا. اللہ تبارک و تعالیٰ فرماتے نماز پڑھ لے میں تیرے سارے گناہ چھڑا دوں گا, سارے گناہ چھڑا دوں گا. اب بندہ کہے گا اللہ میرے گناہ چھوٹ تو گئے لیکن ہوئے اس کا کیا؟ اللہ نے کہا یہی نماز پڑھتا جا, چھڑا بھی دوں گا اور جو ہوئے اسے معاف بھی کر دوں گا. چھوٹے چھڑا بھی دوں گا اور جو اب تک ہوئے معاف کر دوں گا. اور کیا کوئی کہتا میں نماز بہت پڑھا لیکن پھر بھی نہیں چھوٹا؟ اللہ کہتے قیامت میں آ جا, قیامت میں آ جا, وہاں تیرا کوئی حساب کتاب ہی نہیں لوں گا. اب بتاؤ میرے دوستوں نماز سے بڑھ کر کون سی چیز ہوگی؟ لیکن ابھی رمضان مہینہ ختم ہوگا پھر فجر. ہاں بے شرم ہے, اتنا بے شرم ہے میرے دوستو, اتنا بے شرم ہے وہ مسلمان جو فجر کے بعد نماز نہیں پڑھتا, فجر کی نماز نہیں پڑھتا رمضان بعد, رمضان کے بعد فجر کی نماز نہیں پڑھتا. حالانکہ تھوڑی دیر کے لیے سوچ, تھوڑی دیر کے لیے سوچو میرے دوستو, میرے دوستو اللہ تبارک و تعالیٰ نے کتنے غصے میں فرمایا, کتنے غصے میں ناراض ہو کر اللہ نے اپنے غضب کے ساتھ فرمایا نماز پڑھ لے نہیں پڑھے گا, ایک دن تجھے بہرا بنا دوں گا. پھر اللہ نے کہا نہیں نہیں, غصہ اتنا ہے اللہ کا, اللہ نے کہا نہیں بہرا نہیں بناؤں گا, بہرا نہیں بناؤں گا, اندھا بنا دوں گا. پھر اللہ نے کہا, قرآن کریم میں لکھا, اللہ نے کہا نہیں نہیں میرے بندے تو نماز چھوڑتا جائے گا نا, اللہ کہتا بہرا بھی نہیں بناؤں گا, اندھا بھی نہیں بناؤں گا, لیکن بے نماز بھی یاد رکھنا موت کے وقت تیرا ایمان چھین لوں گا اور لے لوں گا, پھر تجھے کوئی ایمان واپس نہیں کر سکے گا. پڑھیں گے بھائی رمضان کے بعد بھی. ابھی تو کیا معاملہ معلوم, وہ رمضان میں چاند آتا ہے نا تو اللہ شیطان کے ہاتھ پاؤں میں بیڑی ڈال کے کہاں پھینک دیا؟ ارے فضائل اعمال میں پڑھا ہوگا نا, کہاں پھینک دیا؟ جہنم میں پھینک دیا اللہ نے. اب جب عید کا چاند آئے گا تو وہ باہر آئے گا, وہ باہر آئے گا اور آپ کو کہے گا او مائی بردر, میرا بھائی, یہ تیرے اوپر پٹی کہاں سے آ گئی؟ تو یہ بھائی عید کے دن نماز پڑھ گیا, چکنا چکنا گال لے کر شیطان کے گلے لگے گا, تیری یاد میں نے محمد کی یاد کو بھلا دیا, تیری محبت میں پڑ گیا, نبی کی محبت کو توڑ کے آ گیا. میرے دوستو اس لیے آج سے طے کرو, جن لوگوں نے داڑھی رکھی ہے وہ رکھیں گے, یہ نہیں کہ رمضان گیا تو ایسا تو نہیں کرو گے نا میرے پیارے. اور نماز کے لیے کون کون تیار ہے ہاتھ اوپر کرے, بس بات ختم کرے. اللہ ہم سب کو عمل کی توفیق عطا فرمائے, ہاتھ نیچے رکھیے, اللہ قبول فرمائے. آمین یا رب العالمین. وآخر دعوانا الحمدللہ رب العالمین. صرف ایک بات کا اعلان کرنا ہے, دو بات کا اعلان کرنا ہے, وہ میں اعلان کر دیتا ہوں. وہی اعلان توجہ کے ساتھ سننا. ایک یہ درود پاک ہے جو پہلے کبھی نہیں چھپا, یہ پہلی مرتبہ گویا یہاں پہ تقسیم ہو رہا ہے, اور یہ مجھے بھی ملا رمضان سے پہلے, ایک کتاب میں دیکھ رہا تھا جس کا نام ہے کنز العمال. کیا نام ہے؟ کنز العمال. اتنا پیارا درود پاک ہے, اتنا پیارا درود پاک ہے میرے دوستو. یہ درود پاک یعنی میرے دوستوں میری یہ کوشش ہے, آپ دعا کرو کہ اللہ مجھے یہ کوشش میں موت تک قائم رکھے. میں کئی زمانے ساتھ نہیں تو میرے خیال سے 6-7 سال ہو گئے ہوں گے ہم اس کوشش میں لگے کہ مجھے درود ملے چھوٹا سا, پڑھنے میں آسان اور اس کا ثواب بہت بڑا. تو یہ ایک درود پاک اللہ کے کرم سے بہت پیارا درود پاک ملا. ہمارے آقا صلی اللہ علیہ وسلم نے حضرت علی سے فرمایا, اگر کوئی بڑا پرابلم آ جائے, چاہے کورٹ کا پرابلم ہو, کچہری کا پرابلم ہو, پولیس اسٹیشن کا پرابلم ہو, یا کوئی دوست کا پرابلم ہو, کوئی زمین کا پرابلم ہو, یا تمہیں کسی کا ڈر لگتا ہو, بھائی کسی کا ڈر لگتا ہو, یا کوئی بڑا پرابلم آ جائے, ہمارے نبی نے حضرت علی سے فرمایا یہ درود پڑھ لے, اس کی فضیلت سننا, یہ درود پڑھ لے اللہ پرابلم کو حل کرے گا. اور ہمارے نبی فرماتے میرے صدقے میں اللہ اس پرابلم سے تجھے نجات عطا کر دے گا. تو یہ درود پاک ہے. جو جملہ یا ذا المعروف الذی لا ینقضی ابدا و یا ذا النعماء التی لا تخطا ابدا اسألک ان تصلی علی محمد و علی آل محمد و بک ادرع فی نحور العداء والجبابرہ. یہ درود پاک ہے, بہت پیارا ہے, اللہ تبارک و تعالی اس سے ہم سب کو خوب محبت عطا فرمائے. تو یہ درود پاک تقسیم ہونے والا, کون کرنے والا تقسیم؟ کچھ حضرات باہر کھڑے ہیں جو یہ درود پاک دیں گے, اب ضرور یہ ضرور پاک لیں. دوسرا اعلان بھی ہے, کیا لکھا ہے؟ मेरे अंदर आवाज बिल्कुल ताकत नहीं, अगर ताकत नहीं तो इंशाल्लाह नात नजम जो है ना दो से तीन के दरमियान में हम पढ़ेंगे इंशाल्लाह अगर अल्लाह ने आवाज को सलामती दी। एक ऐलान और करना है मेरे प्यारे दोस्तों, ऐलान मैं आपको एक तरीका बता रहा हूँ, अल्लाह नाराज है अल्लाह को राजी कैसे करें, करेंगे इंशाल्लाह, बोलो करेंगे इंशाल्लाह, अल्लाह नाराज है अल्लाह को राजी कैसे करें। एक साहबी ने आकर पूछा या रसूल अल्लाह, एक साहबी ने आकर पूछा या रसूल अल्लाह मेरे माँ बाप आप पर कुर्बान, खल्ला हमसे नाराज है अल्लाह को राजी कैसे करें। हमारे नबी ने क्या फरमाया, अस्सदका तुतफिउ गज़ब अर्रब कमा युतफिउल माउ अन्नार। हमारे नबी ने फरमाया आग लगी हो पानी डालो आग क्या होगी, बुझ जाएगी। इसी तरह अल्लाह ने हमारे नबी ने फरमाया अल्लाह का जब गुस्सा जोर पे हो सदका खैरात कर दे, अल्लाह अपने गुस्से को ऐसा ठंडा कर देता है जैसा पानी ने आग को ठंडा कर दिया। तो मैं भी आपसे आपका सदका खैरात मांगने के लिए आया, साल भर में बयान में मैं कभी अपने वास्ते नहीं मांगता, आज भी अपने वास्ते नहीं मांग रहा हूँ लेकिन अपने मदरसे के वास्ते मांगता हूँ। दोगे आप लोग, दोगे इंशाल्लाह दोगे, मैं आपको आप सबको मालूम है, मैं आप सबको मालूम है मेरे दोस्तों, यहाँ से कोसंबा कीम और कोसंबा के बिल्कुल बीचों बीच, कीम और कोसंबा के बिल्कुल बीचों बीच ऑन हाईवे जो मदरसा हम लोग मेहनत से, मैं क्या अल्लाह ही चलाने वाला, वहाँ तकरीबन 200 बच्चे लॉजिंग बोर्डिंग वाले और 100-120 बच्चे आने जाने वाले, 300-350 बच्चों का आदद होता है और वहाँ गरीब बच्चे आते हैं, गरीब बच्चे आते हैं, उनका खाना उनका रहना उनका कपड़ा उनका लत्ता उनके कपड़े को धोना उस पर अस्तरी करना और कपड़ा वापस उनको पहुँचाना उनका बिस्तर, मतलब है कि सारा का सारा खर्च वो मदरसा उठाता। और सूरत के जो गरीब गरीब इलाके चाहे वो आजाद नगर हो या सुभाष नगर हो वहाँ के बच्चे आते हैं और वहाँ पर आकर पढ़ते हैं। अल्हम्दुलिल्लाह अल्लाह का एहसान है, गुज़श्ता ये रमजान से पहले 24 बच्चों ने आलिमियत की सनद हासिल की, यानी बुखारी शरीफ पढ़ी, 7 बच्चे हाफिज हुए, 8 बच्चे कारी हुए। खैर अल्लाह तबारक व ताला इसको खूब कबूल फरमाए। मैं आपसे कहूंगा आपकी ज़कात सदका खैरात जो भी हो, बाहर हमारे साथी खड़े होंगे रुमाल फैलाकर खड़े होंगे, आपसे जितना हो सके दे। एक बात लेकिन याद रखें मेरे प्यारों, ये चलाने वाला अल्लाह है, न मुझसे चला है न आपसे चला है, भाई सही है ना। एक बात ये, दूसरी बात जो मैं आपके दिमाग में डालना चाहता हूँ वो जरा सुनो, ये तो सबने देखा मोटी नरोली, ये इसी मोटी नरोली के साथ हमारा जो ट्रस्ट है जिसका नाम है मजलिस फैज़े सुलेमानी, जो हमारा ट्रस्ट है, हम लोग जंगलों में काम करते हैं। आप लोग कभी गए नहीं होंगे लेकिन मैं खुद गया हूँ जंगलों में, यानी ओडिशा का जंगल, झारखंड के जंगल और हिमाचल के जंगल वहां नहीं नहीं तो मेरे दोस्तों मेरा अंदाज है कि जो काम चलता 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 अब मकतब बढ़ते गए अब मकतबों की तादाद 118 तक पहुंच गई है, 118 तक पहुंच गई है। खैर उसमें बहुत सारे बंबई के अहबाब भी मेरे साथ जुड़े रहते हैं और सूरत के अहबाब भी मेरे साथ लगे होते हैं, यानी सबके जुले मिली मेहनत से ये काम होती है। लेकिन इतना मैं आपको बताऊं मेरे दोस्तों, जंगलों में जब जाना होता ना, आज मेरे दोस्तों हम यहां पर रहकर गुजरात में रहकर अगर जंगल को जाकर देखे तो हमारी अकल हैरान हो जाती, हमारी अकल हैरान। जब मैं पहली मरतबा जब मैं हिमाचल के जंगलों में गया आज से तकरीबन 3 साल पहले, वो भी हमारे बहुत दोस्तों ने इकरार किया कि मौलाना एक मरतबा चलकर तो देखो। मेरे दोस्तों जब हम चलकर गए तो सबसे पहले तो हमने बहुत अच्छी गाड़ी पकड़ी, गाड़ी पकड़ने के बाद फिर कोई दूसरी जीप वगैरह मिल गई, लेकिन जब जंगल पर पहुंचे तो उन्होंने मुझे कहा मौलाना अब यहां से कोई गाड़ी वाड़ी नहीं, ऊंट पे बैठ के चलना पड़ेगा। हम ऊंट पे बैठ के मेरे दोस्तों वो जंगलों में जाते, वहां मुसलमान है मेरे प्यारों, मुसलमान है, लेकिन अल्लाह की कसम मेरे प्यारों ऐसे मुसलमान है जिनको कलमा आधा मालूम है तो आधा कलमा नहीं मालूम है। वहां जाने के बाद आज से 3-3.5 साल पहले जब मेरा जाना हुआ मेरे दोस्तों, उस वक्त तो हालात कुछ और ही थे, बहुत अजीब और गरीब हालात थे जो हमने देखे, ना वहां पर इस्तिंजे खाने हैं ना टॉयलेट है ना बाथरूम है। हमको अगर किसी को इस्तिंजा करने जाना हो तो कहते मौलाना वो पानी का लोटा वहां से ले लो और जंगल में चले जाओ। हम लोग ऐसा कर सके अभी? हाँ मैं तो कहता हूँ हम लोगों के तो बाथरूम, वो लोग आके देखे ना तो कहेंगे मौलाना ये बाथरूम नहीं ये मेडिकल स्टोर है। हमारे बाथरूम के ऐसे हालात हो गए। ये मैं आपको इंडिया की बात कर रहा हूँ, हिंदुस्तान की ये लोकगढ़ के जंगल जहाँ आप भी जाके देख सकते हो मेरे दोस्तों, अल्लाह ने आपको भी आंखें दी, अल्लाह ने आपको भी पांव दिया है, आप जाओ और मेरे प्यारों मेहनत करो। खैर हमारा ट्रस्ट जो है ये सारे जंगलों में मेहनत करता और कई साल से मेहनत करता और कराने वाला अल्लाह ही है। तो मैं आप तमाम से कहूंगा और आप अपने घर जाकर अपनी माँ बहनों से भी कहो ताकि 2 बजे जब वापस आओ तो माँ बहनों की भी ज़कात सदका लेकर आओ। अल्लाह तबारक व तआला आपके जान में माल में उम्र में खूब बरकत अता फरमाए। अच्छा एक बात आपको बताओ मेरे दोस्तों, अगर आप दोगे तो उसके ऊपर क्या मिलेगा? अरे बोलो ना, दोगे तो क्या मिलेगा? एक आखिरी बात बता दूं, बाकी बात तफसील से बात में, एक आखिरी बात बता दूं, हमारे नबी ने फरमाया, अल्लाह ने फरमाया तू दे दे, तू घिन के दे दे, अल्लाह ताला फरमाते मैं उसके बदले में इतना दूंगा कि तू घिन भी नहीं पाएगा। تو بھائی سب کریں گے انشاءاللہ. اللہ تبارک و تعالی ہم سب کے سکات صدقہ خیرات کو اللہ قبول فرمائے. اور ایک بات سمجھ لینا, یہ سب کرنے کرانے والا کون؟ اللہ. ہمیں پیسہ دینے والا کون؟ اللہ. اگر میرے دوستو میں مر جاؤں کام تو رکنے والا نہیں بھائی, کام رکے گا. اللہ کا فیصلہ ہے, یا اب اللہ اللہ یتم نورا. اللہ کہتے کوئی مانے نہ مانے لیکن مسجدوں کا اور مدرسوں کا اور تبلیغ کا اور دعوت کا کام قیامت تک چلے گا, اسے کوئی روکنے والا نہیں ہوگا. تو میرے دوستو کام تو چلنے ہی والا ہے, میں رہوں یا آپ رہے, یہ الگ بات ہے کہ انگلی کٹا کے شہیدوں میں ہمارا نام آ جائے. تو بھائی سب کریں گے ان شاء اللہ. اللہ ہم سب کو عمل کی توفیق عطا فرمائے. بھائی ہو سکے تو لائٹ بند کر دیں, ہم سب تھوڑی دعا کر لیں. اور دیکھو میرے بھائیوں, کوئی ملاقات کی تکلیف نہ اٹھائے, مجھے جانا ہے اور کھانا باقی ہے, کھانا کھا کر پھر واپس 2 بجے آنا ہے. اور 2 سے 3 تک بھائی سن لو, 2 سے 3 تک پروگرام رہے گا. ختم خاجگان ہوگا, اللہ کا ذکر ہوگا, پیارے نبی پر درود پڑھیں گے, ضروری باتیں کریں گے, اللہ کے سامنے روئیں گے. اور ایک اعلان اور سن لو, 3 بجے کے بعد یہاں کے انتظام کرنے والوں نے سحری کا بندوبست کیا. بھائی سب کے لیے کیا ہے؟ مہمانوں کے لیے, باہر سے آنے والے مہمانوں کے لیے 3 بجے سحری کا انتظام ہے. سحری کر کے فوراً ہم اپنے سورت کی طرف روانہ ہوں گے. اللہ تعالیٰ آپ کے جان میں مال میں عمر میں برکت عطا فرمائے. بھائی ضرور شریف پڑھنا شروع کریں. اللہم صلی علی سیدنا مولانا محمد وعلی علی سیدنا مولانا محمد وبارک وسلم. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. لا الہ الا انت سبحانک انی کنت من الظالمین. لا اله الا انت سبحانك اني كنت من الظالمين. لا اله الا انت سبحانك اني كنت من الظالمين. اللهم انا نسالك رضاك والجنه. اللهم انا نسالك رضاك والجنه, ونعوذ بك من غضبك وسخطك والنار. اللهم بارك لنا في الموت وفيما بعد الموت. اللهم اعنا, اللهم اعنا على غمرات الموت وسكرات الموت. اللهم اجرنا من النار. اللهم لا تخزنا يوم القيامه. یا رب صلی وسلم دائماً ابدا علی حبیبک خیر الخلق کلہم. اے اللہ ہمارے گناہوں کو معاف فرما. اے پروردگار ہم سب کے گناہوں کو معاف فرما. اللہ ہم بہت بڑے گنہگار ہیں, اللہ ہم خطا کار ہیں, اللہ ہم مجرم ہیں, اللہ ہم پاپی ہیں. اللہ تو ہم کو معاف فرما دے. اللہ تیرے خزانے میں کوئی کمی نہیں ہے مولا. اللہ اللہ ہم نے حدیث پاک میں پڑھا ہے, تجھے کوئی بہانہ ملتا ہے تو اپنے بندوں کو معاف کر دیتا ہے. اللہ سب سے بڑا بہانہ, اللہ سب سے بڑا بہانہ, ہم تیرے گھر کے بھکاری بن کے بیٹھے ہیں. اللہ بہت دیر سے مولا یہ سب بیٹھے ہیں, مولا بھکاری بن کے بیٹھے ہیں. مولا اللہ کسی اور گھر پہ ہوتے تو معلوم نہیں ہمیں ملتا کہ نہ ملتا, لیکن اللہ تیرے در کا فقیر کبھی خالی ہاتھ نہیں جاتا. اللہ تیرے دروازے کا بھکاری کبھی خالی ہاتھ نہیں جاتا. اللہ ہمیں معاف کر دینا, اللہ ہمیں معاف کر دے. اللہ یہ گھر کے بہانے ہمیں معاف کر دے. اللہ رمضان کی رات ہے مولا, آخری عشرے کی رات ہے مولا, جہنم سے آزادی کا عشرہ ہے مولا. اللہ سب روزے دار ہے مولا, سب نے روزہ رکھا تھا مولا. اے اللہ اسی کے بہانے ہم سب کو معاف فرما دے. اللہ اعتکاف کرنے والے آ چکے ہیں مولا, اللہ اعتکاف کرنے والے تیرے گھر میں آ چکے ہیں مولا. اللہ اعتکاف کرنے والا تیرے سامنے ایک ہی بات کہتا ہے, اللہ جب تک معاف نہیں کرے گا تیرا دروازہ نہیں چھوڑوں گا. اللہ جب تک معاف نہیں کرے گا تیرا دروازہ نہیں چھوڑوں گا. اے اللہ ان کے صدقے میں ہمیں معاف فرما دے. اللہ اعتکاف کرنے والوں کے صدقے میں معاف فرما دے. اللہ ہم تیرے گھر میں بیٹھے اس کے صدقے ہمیں معاف فرما دے. اللہ سب نے روزہ رکھا اس کے صدقے معاف فرما دے. اللہ یہ مجمع بہت پیارا مجمع ہے مولا, اس میں حافظ قرآن بھی بیٹھے ہیں, عالم قرآن بھی بیٹھے ہیں. اللہ وہ لوگ بیٹھے جن کے سینے میں قرآن ہے, وہ لوگ بیٹھے جن کے سینے میں حدیث ہے. اللہ بہت مبارک لوگ بیٹھے ہیں مولا, اللہ بہت مبارک لوگ بیٹھے ہیں مولا. اللہ ان کے صدقے میں اللہ ہم سب کو معاف فرما دے. اللہ ہم سب کو معاف فرما دے. کہ اللہ اتنا بڑا مجمع بیٹھا ہے, اللہ اس میں کوئی تو تیرا ولی بیٹھا ہوگا. اللہ اتنے بڑے مجمع میں کوئی تو تیرا ولی بیٹھا ہوگا جو رات کے سناٹے میں بل بلاتا ہوگا. اللہ اسی کو بہانہ بنا کر ہمارے گناہوں کو معاف فرما دے. اللہ پیارے نبی کی محبت عطا فرما دے. اللہ پیارے نبی کی پیاری محبت ہمیں عطا فرما دے. اے اللہ ہمیں پیارے نبی کی محبت عطا فرما دے. اللہ نبی ہم سے بہت محبت کرتے تھے. اللہ پیارے نبی ہم سے بہت محبت کرتے تھے. پیارے نبی ہم سے بہت محبت کرتے تھے. اے اللہ ہماری ماں, اللہ ہماری ماں حضرت عائشہ فرماتی ہے, اللہ ہماری ماں حضرت عائشہ فرماتی, ایک رات کو میرے گھر میں کھانے کو کچھ نہیں تھا. عائشہ فرماتی ایک رات کو میرے گھر میں کھانے کو کچھ نہیں تھا, مجھے ایسا لگا میرے نبی آئیں گے کچھ مانگیں گے, میرے پاس کچھ ہے نہیں, میں کس طریقے سے میرے نبی کو چہرہ بتاؤں گی؟ حضرت عائشہ فرماتی میں جان بوجھ کر سو گئی، میں جان بوجھ کر میں نے آنکھوں کو بند کر دیا۔ حضرت عائشہ فرماتی رات کا سنا کا چھایا تھا، میرے نبی آئے۔ حضرت عائشہ کہتی میرے نبی کتنے رحمت والے، جب مجھے سویا ہوا دیکھا تو مجھے جگایا نہیں، مجھے سویا ہوا دیکھا تو جگایا نہیں۔ حضرت عائشہ فرماتی میں آنکھوں کو دھیرے سے کھول کے دیکھ رہی تھی، میں اپنی آنکھوں سے دیکھ رہی تھی، میرے نبی نے وضو فرمایا، وضو فرمانے کے بعد بستر پر آئے، جو چادر میں نے اوڑھی تھی وہی چادر اوڑھ لی۔ حضرت عائشہ فرماتی اللہ کی قسم میری آنکھ لگ گئی، حضرت عائشہ فرماتی اللہ کی قسم میری آنکھ لگ گئی۔ آدھی رات کو آنکھ کھلی، حضرت عائشہ فرماتی آدھی رات کو آنکھ کھلی، میں نے میرے نبی کو دیکھا، اب سجدے میں رو رہے ہیں، آپ سجدے میں رو رہے ہیں، مصلی بچھا ہے، آپ سجدے میں رو رہے ہیں۔ حضرت عائشہ فرماتی میں حیران ہو گئی، میں حیران ہو گئی۔ میرے نبی کا جب سجدہ پورا ہوا، حضرت عائشہ فرماتی میں نے کہا میرے نبی آپ نے کھانا بھی نہیں کھایا، آپ نے کھانا بھی نہیں کھایا۔ حضرت عائشہ نے پوری بات بتا دی، گھر میں کھانا ہوتا تو میں جھاگتی۔ حضرت عائشہ نے روتے روتے کہا آپ نے کھانا نہیں کھایا اور اب آپ اتنا رو رہے ہیں۔ اللہ کے رسول نے فرمایا عائشہ مجھے کھانے کی پرواہ نہیں، مجھے پینے کی پرواہ نہیں، عائشہ میں صرف اس لیے روتا، اللہ ہمارے نبی نے فرمایا، ہمارے نبی نے فرمایا عائشہ میں صرف اس لیے روتا، اللہ میرے کسی امتی کے بارے میں جہنم کا فیصلہ نہ کرے، اللہ میرے کسی امتی کے بارے میں جہنم کا فیصلہ نہ کرے۔ اللہ وہ ہم سے بہت محبت کرتے تھے، اللہ نبی ہم سے بہت محبت کرتے تھے، اے اللہ ہمارے گناہوں کو معاف فرما دے، اللہ ہمارے گناہوں کو معاف فرما دے۔ اللہ بہت بڑے گنہگار ہیں مولا، پاپی ہے، مجرم ہے مولا، سر کے بال سے لے کر پاؤں کے ناخن تک ہمارے بدن کا ٹکڑا ٹکڑا گنہگار ہے مولا، ہمیں نبی کا دیوانہ بنا دے مولا، ہمارے گناہوں کو معاف فرما دے مولا، ہمارے دل میں نبی کی محبت ڈال دے مولا۔ اے اللہ ہم سب کو معاف فرما دے مولا، ہم سب کو معاف فرما دے مولا۔ اے اللہ بہت مبارک گھڑی ہے مولا، رات کا سنا کا چھایا ہوا ہے مولا، آسمان سے تیری رحمت کی گھٹائیں برس رہی ہے مولا۔ اے اللہ ہم تجھ سے ایک ہی بھیک مانگتے مولا، ہمارے ماں باپ کو معاف فرما دے، اللہ ہماری ماں کو معاف کر دے، اللہ ہماری ماں بہت اچھی ہے مولا، اللہ اللہ ہماری ماں بہت اچھی ہے مولا، ہمارے واسطے بہت تکلیف اٹھائی ہے مولا، ہماری ماں نے، ہمارے ابا نے ہمارے واسطے بہت تکلیف اٹھائی ہے مولا۔ اے اللہ ہماری ماں نے کتنوں کی گالیاں کھائی ہے مولا، کہ اللہ ہم رات کو بیمار ہوتے تھے، اللہ ہم چھوٹے تھے بیمار ہوتے تھے، وہ ماں ہمیں اٹھ اٹھ کے دوا پلاتی تھی، اللہ اٹھ اٹھ کے دوا پلاتی تھی، اللہ ہم پینا نہیں چاہتے تھے تو بھی پلاتی تھی، اللہ ہم ناراض ہوتے تھے تو ہماری پیشانی کو چوم لیتی تھی۔ اے اللہ، اے اللہ ہماری ماں بہت پیاری مولا، اللہ ہمارے ابا بہت پیارے مولا، ان کی عمر میں برکت عطا فرما، انہیں تندرستی عطا فرما، انہیں صحت عطا فرما، ان کے سائے کو ہمارے سر پر تادر قائم و دائم فرما۔ اے اللہ، اے اللہ بہت سے یہاں بیٹھے ہیں، کسی کی ماں کا انتقال ہو چکا ہے، کسی کے ابا کا انتقال ہو چکا ہے، اللہ کون بیٹا ہوگا جس کو ماں یاد نہیں آتی ہوگی، کون بیٹا ہوگا جس کو اپنے مرحوم ابا یاد نہیں آتے ہوں گے۔ اے اللہ، اللہ وہ دن بھی کیسا دن ہوگا جب ماں کا جنازہ گھر سے اٹھا ہوگا، اللہ وہ دن بھی کیسا دن ہوگا جب باپ کے جنازے کو کندھا دیتا ہوگا۔ اللہ کون ہوگا جسے اپنی ماں یاد نہیں آتی، کون ہوگا جسے اپنے مرحوم ابا یاد نہیں آتے۔ اے اللہ ان کی قبر کو نور سے بھر دے، اللہ ان کی قبر کو رحمتوں سے بھر دے، اللہ ان کی قبر کو جنت کا باغ بنا دے، اللہ ان کی قبر میں نعمتیں لٹا دے، اللہ ان کی قبر میں جنت کی خوشبو مہکا دے، اللہ ان کی قبر میں جنت کی ہوا چلا دے۔ اللہ تیرے لیے کوئی مشکل نہیں مولا، ان کو قبر میں بتا دینا۔ اللہ بڑی رات ہے مولا، رمضان کی رات ہے مولا، تیرے لیے کیا مشکل ہے مولا، ان کو قبر میں بتا دینا کہ تیرا نالائک بیٹا تجھے بہت یاد کرتا ہے، ان کو قبر میں بتا دے تیرا نالائک بیٹا مسجد میں بیٹھ کے بھیک مانگتا ہے، ان کو بتا دے تیرا نالائک بیٹا ویران ہو گیا، ماں کے بغیر اکیلا ہو گیا، باپ کے بغیر اکیلا ہو گیا۔ یا اللہ انہیں بتا دے مولا، اللہ انہیں بتا دے مولا، انہیں راضی کر دے مولا، اللہ انہیں قبر میں راضی کر دے مولا۔ اے اللہ انہیں ناراض مت کرنا مولا، اللہ قیامت میں انہیں ناراض مت کرنا مولا۔ اے اللہ اگر یہ ماں باپ ناراض ہو گئے تو کلمہ بھی نصیب نہیں کرے گا۔ اے اللہ ہمارے ماں باپ کو ہم سے راضی کر دے، ہم نے ستایا ہے مولا اپنے ماں باپ کو، بہت ستایا ہے مولا، بہت ستایا مولا، ہم نے ماں باپ کو بہت دکھ پہنچایا مولا، اللہ ہمیں کلمے سے محروم مت کرنا مولا، ہمیں کلمے سے محروم مت کرنا مولا۔ اللہ ہمارے گناہوں کو معاف فرما دے، اللہ جو بیمار ہے سب کو شفا عطا فرما دے، اللہ ہم میں سے جو بیمار ہے سب کو شفا عطا فرما دے, جو قرضے میں ڈوبے ہیں غیب سے قرضے کی ادائیگی کے فیصلے فرما دے, جو کنوارے ہیں غیب سے ان کے رشتے عطا فرما دے, اللہ جو شادی شدہ ہے میاں بیوی میں محبت عطا فرما دے, اے اللہ میاں بیوی میں محبت پیدا فرما دے, اللہ ہمارے بچے بڑے ہوتے جا رہے ہیں مولا ہمارے بچوں کو حافظ کامل بنا دے, عالم باعمل بنا دے, متقی اور پرہیزگار بنا دے, دین کا داعی بنا دے, ہمارے لیے آنکھوں کی ٹھنڈک بنا دے, اللہ ہمارا بیٹا یا بیٹی کوئی ایسا کام نہ کرے کہ باپ اپنا منہ بھی کسی کو بتا نہ سکے, اللہ ایسی ذلت سے بچا لے مولا, ایسی رسوائی سے بچا لے مولا, اے اللہ ایسی ذلت سے بچا لے مولا, اے اللہ ہمارے پورے گھرانے کو دیندار بنا دے, اے اللہ سب کو نمازی بنا دے, اے اللہ میرے جیسے نالائق کو جو کہنا تھا میں نے کہا مولا, اے اللہ ہدایت دینا تو تیرا کام ہے نا مولا, میرے کہنے سے کچھ نہیں ہوتا مولا, ہم کو تو کہنا آتا بھی نہیں مولا, ہم کو تو کوئی سمجھانا آتا بھی نہیں مولا, اے اللہ یہ مجمع تیرے حوالے مولا, رمضان کی رات ہے مولا, یہ مجمع تیرے حوالے مولا, سب کو نمازی بنا دے, اے اللہ اس میں جوان بیٹھے ہیں مولا یہ جوان بہت پیارے ہیں مولا, سب کی جوانی کو قبول فرما لے, اللہ سب کو نمازی بنا دے مولا, اللہ چن کے نمازی بنا دے مولا, اور اللہ تیرے لیے کوئی مشکل نہیں مولا, ہم کیسے بھی مولا ہم لاکھ گندے صحیح مولا لیکن اللہ رات کا سناٹا ہے مولا, ہم لاکھ گندے صحیح مولا, لیکن اللہ آج مغفرت کا قلم چلا دے مولا, ہم سب کو معاف فرما دے مولا, ہم کو جہنم سے آزاد کر دے مولا, اللہ ہم کو جہنم سے آزاد کر دے مولا, اللہ ہم کو جہنم سے آزاد کر دے مولا, ہمارے روزے کو قبول فرما لے, اللہ ہماری تراویح کو قبول فرما لے, اللہ ہمیں ایمان کامل عطا فرما دے, احسان کامل عطا فرما دے, معرفت تامہ عطا فرما دے, ولایت کاملہ عطا فرما دے, اے اللہ تیرے پیارے نبی نے جو خیر مانگا وہ سب ہمیں عطا فرما دے, تیرے پیارے نبی نے جتنے شرور سے پناہ مانگی اس سے ہم سب کی حفاظت فرما دے, اور اللہ ہماری زکات صدقہ خیرات سب قبول فرما لے, جو دیا وہ بھی قبول فرما لے, جو دینے والے وہ بھی قبول فرما لے, اے اللہ قبول کرنے والا تو ہی ہے مولا, تو یہ مولا دینے والا بھی تو یہ مولا, اللہ ہم سب کے گناہوں کو معاف فرما دے, پیارے نبی محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے صدقے طفیل, اولیاء کرام کے صدقے طفیل, ہماری دعا کو اپنے دربار عالی میں اپنی شایان شان قبول فرما کر پوری امت کے گناہوں کو معاف فرما دے, ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما, اللهم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد وبارک وسلم, سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد لله رب العالمين آمين يا رب العالمين.